السلام علیکم. پاکستان میں اس وقت رات کے 8, بھارت میں 8:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 11 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. افغانستان کے صوبے ننگرہار میں صوبائی اہلکاروں کا کہنا ہے کہ ننگرہار صوبے کے ضلع محمد ڈیرہ میں ڈیورنڈ لائن پر افغان اور پاکستان کی سرحدی افواج کے درمیان 2 گھنٹے کی جھڑپوں کے بعد صورتحال بدستور کشیدہ ہے اور دونوں ملکوں کے درمیان سرحد پر افواج چوکس ہیں. صوبائی گورنر کے ایک ترجمان عطا اللہ خوگانی نے وائس آف امریکہ کو بتایا کہ دونوں فریقوں نے گزشتہ شب 2 بجے سرحد پر ملاقات کی. انہوں نے بتایا کہ کل رات ہونے والی جھڑپ میں سرحدی فورس کا ایک اہلکار موت کا شکار ہو گیا, جبکہ 8 افراد زخمی ہوئے, جن میں 3 شہری بھی شامل ہیں. ننگرہار صوبے کے گورنر ضیاء الحق عمر خیل نے ایک ٹویٹ میں کہا کہ پاکستانی فوج تورخم کے قریب محمد ڈیرہ کے خوارگی علاقے میں باڑ پر کام کرنا چاہتی تھی, لیکن افغان فوج نے اسے روک دیا. پاکستان نے ابھی تک سرحدی جھڑپ پر کوئی بیان نہیں دیا ہے. گزشتہ رات ہونے والی اس جھڑپ سے ایک روز پہلے دونوں ملکوں کے وزرائے خارجہ نے ٹیلی فون پر گفتگو کی تھی اور سرحدی تعاون سمیت دو طرفہ معاملات پر تبادلہ خیال کیا تھا. افغانستان سے ملحقہ قبائلی ضلع جنوبی وزیرستان میں ایک بار پھر تشدد اور دہشت گردی کے واقعات میں اضافہ دیکھنے میں آ رہا ہے. تشدد کے تازہ ترین واقعے میں جمعرات کے روز مبینہ دہشت گردوں نے تحصیل شکتوئی کے ایک علاقے میں سیکیورٹی فورسز کے قافلے پر دیسی ساختہ ریموٹ کنٹرول بم سے حملہ کر دیا, جس کے نتیجے میں 1 افسر سمیت 3 اہلکار فوت ہو گئے اور 4 زخمی ہوئے ہیں. افغان حکومت کے ذرائع نے وائس آف امریکہ سے تصدیق کی ہے کہ افغان حکومت کی امن مذاکراتی ٹیم کا دوحہ کا دورہ پھر مؤخر ہو گیا ہے. قومی مصالحت کی اعلیٰ کونسل کے ایک ذریعے نے بھی وائس آف امریکہ کو بتایا کہ مذاکراتی ٹیم آج جمعے کے روز دوحہ کے لیے روانہ نہیں ہو رہی. اس ذریعے نے مزید تفصیل نہیں بتائی, لیکن افغان مذاکراتی ٹیم کے ایک رکن نے وائس آف امریکہ کو آف دی ریکارڈ بتایا کہ ٹیم کے ارکان پر پابندی کی وجہ سے وہ اس پر تبصرہ نہیں کر سکتے. میڈیا رپورٹوں میں بتایا گیا ہے کہ طالبان کے نائب سربراہ ملا عبد الغنی برادر ابھی دوحہ نہیں پہنچے ہیں, اور اس کی وجہ سے افغان مذاکراتی ٹیم کا دوحہ کا دورہ مؤخر ہو گیا ہے. پاکستان کے وزیر اعظم عمران خان نے کہا ہے کہ پاکستان کا اقتصادی مستقبل چین کے ساتھ وابستہ ہے, لیکن ان کے بقول پاکستان کے امریکہ کے ساتھ بھی بہترین تعلقات ہیں اور اسلام آباد اور واشنگٹن افغانستان میں امن میں شراکت دار ہیں. بعض تجزیہ کاروں کا کہنا ہے کہ چین اور امریکہ کے بڑھتے ہوئے سفارتی تناؤ کی وجہ سے پاکستان کے لیے دنیا کی 2 بڑی طاقتوں کے ساتھ اپنے تعلقات میں توازن رکھنا چیلنج ہوگا. لیکن وزیر اعظم عمران خان کا کہنا ہے کہ پاکستان کو کسی ایک کیمپ میں ہونے کی ضرورت نہیں ہوئے. ان کے بقول ہر ملک اپنے مفادات کو مد نظر رکھتا ہے اور پاکستان بھی سب کے ساتھ اچھے تعلقات رکھنا چاہتا ہے. بھارت نے اپنے 2 شہریوں کو پاکستان کی جانب سے دہشت گردوں کی فہرست میں شامل کروانے کی درخواست مسترد کیے جانے پر اقوام متحدہ کی سلامتی کونسل کا شکریہ ادا کیا ہے. پاکستان کی جانب سے یہ تجویز بدھ کے روز سلامتی کونسل کی القاعدہ پابندی کمیٹی کے سامنے پیش کی گئی تھی. امریکہ, فرانس, برطانیہ, جرمنی اور بیلجیم نے اس تجویز کو مسترد کر دیا تھا. پاکستان کا الزام ہے کہ یہ 2 بھارتی شہری افغانستان میں رہتے ہوئے پاکستان میں دہشت گردانہ سرگرمیوں میں ملوث رہے ہیں. پاکستان کا دعویٰ تھا کہ اس نے اس بارے میں کافی ثبوت پیش کیے, لیکن سلامتی کونسل نے انہیں ناکافی قرار دے دیا. پاکستان نے سلامتی کونسل کے اس فیصلے پر افسوس کا اظہار کیا ہے. بھارت کی فوج کے سربراہ جنرل منوج ناروا نے کہا ہے کہ چین کے ساتھ سرحد پر صورتحال خطرناک ہے, تاہم مذاکرات کے ذریعے سرحدی کشیدگی کا خاتمہ کیا جا سکتا ہے. بھارتی آرمی چیف نے سرحدی علاقے کے دورے کے موقع پر جمعے کو مقامی خبر رساں ادارے ANI سے گفتگو کی. انہوں نے اعتراف کیا کہ لائن آف ایکچوئل کنٹرول پر صورتحال معمولی کشیدہ ہے. ان کے بقول توقع ہے کہ سرحدی تنازعہ مکمل طور پر بات چیت کے ذریعے ہی حل ہو سکتا ہے. برازیل میں کرونا کیسز کی تعداد 40 لاکھ سے تجاوز کر گئی ہے. بھارت متاثرہ ملکوں کی فہرست میں 3rd نمبر پر ہے. امریکہ بدستور 1st نمبر پر ہے. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتہ ہے facebook.com/VOA اردو.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम जहां रंग के साथ वॉशिंगटन से मैं हूं असद हसन। आज के प्रोग्राम में आप सुनेंगे वज़ीर आज़म इमरान खान के अल जज़ीरा को दिए गए इंटरव्यू पर और मुल्क में ज़राए अब्लाग की आज़ादी और सिविल मिलिट्री ताल्लुकात पर वज़ीर आज़म के नुक्ते नज़र पर माहिरीन का तजिया लेंगे। प्रोग्राम के अगले हिस्से में बात करेंगे भारत में कोरोना के एक दिन में 83,000 से जायद नए केसेस। वबाई मर्ज के आने के बाद दुनिया भर में किसी एक मुल्क में एक दिन का सबसे बड़ा नंबर। भारत में मर्ज क्यों कर कंट्रोल नहीं हो पा रहा, बात करेंगे भारत के 300 दूर के फिजिशियन मुमताज डॉक्टर मोहसिन वली से। और आखिर में अमेरिका से लेकर पाकिस्तान अफगानिस्तान तक दुनिया के मुतअद्दिद खित्तों में गैर मामूली मौसमियाती असरात, कहीं शदीद बारिशें कहीं सैलाब, सूरत हाल का जायजा लेंगे आलमी मौसमियाती तगैर के पस मंजर में डॉक्टर कमरुज़्ज़मां और डॉक्टर शकील सगीर हमारे साथ होंगे। पाकिस्तान में हालिया बारिशों से होने वाले जानी और माली नुकसान पर गुफ्तगू, सेगमेंट को मॉडरेट करेंगी नफीसा हूद भाई। ब्रेक लेते हैं, ब्रेक के बाद जब वापस आएंगे तो बात करेंगे वज़ीर आज़म इमरान खान उनके अल जज़ीरा को दिए गए इंटरव्यू पे और बिलखसूस हमारा फोकस होगा पाकिस्तान के अंदर मीडिया की आज़ादी और सिविल मिलिट्री ताल्लुकात पे वज़ीर आज़म के नुक्ता नज़र पर तजिए पर।
जब रेडियो हो दूर और खबरें हों अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम है जहां रंग और मैं हूं असद हसन। प्राइम मिनिस्टर इमरान खान उनका अल जज़ीरा के साथ इंटरव्यू, बाकी तो खैर कई एक मामलात में उन्होंने बात की है लेकिन दो हवालों से हम खास तौर पे तबसरा और तजिया ले रहे हैं। एक तो मीडिया की आज़ादी का पाकिस्तान के अंदर और इस हुकूमत के ऊपर ख़ास तौर पर यह इल्ज़ाम है कि मीडिया के लिए जो स्पेस है वो कम हुई है उसकी आज़ादी की। इंटरनेशनल इदारों ने भी इस जानब इशारा किया है, पाकिस्तान के अंदर राइट्स कमीशन ने भी इसके ऊपर बात की है, लेकिन इमरान खान वज़ीर आज़म पाकिस्तान वो मुसर हैं कि पाकिस्तान में जितनी मीडिया को आज़ादी है वो कहीं नहीं है। और वो ये कहते हैं कि ऐसी बहुत सारी खबरें चली हैं हमारी हुकूमत के ख़िलाफ़, हमारे वज़रा के ख़िलाफ़, कि अगर ये बरतानिया होता तो हमारे लोग तो अमीर हो जाते, अदालत से उनको इतनी कंपनसेशन डिफेमेशन में हतके इज़्ज़त के दावे के जवाब में मिल चुकी होती। दूसरा जो है वो फौज और सिविल हुकूमत के दरमियान ताल्लुकात के पस मंज़र में सवाल किया गया तो वहाँ पे भी उनका ये कहना था कि ताल्लुकात बड़े मिसाली हैं, पाकिस्तान की तारीख में ऐसे नहीं रहे और इन दो इदारों का मिल के चलना बहुत ज़रूरी है और तमाम बड़े मामलात पर तमाम बड़ी पॉलिसीज़ पर फ़ौज की मुकम्मल हिमायत हासिल है पाकिस्तान की सिविलियन हुकूमत को। राव खालिद साहब हमारे साथ मौजूद हैं, उनका तबसरा इस मौजू पे अब लेते हैं। राव साहब, आपकी ओपिनियन मीडिया फ्रीडम एंड सिविल मिलिट्री ताल्लुकात।
असल जहाँ तक मीडिया फ्रीडम का ताल्लुक है ना, तो वो आप अमेरिका में भी देखते हैं कि जो फेक न्यूज और इन चीजों के हवाले से ट्रंप जिस तरह से बात करते हैं और जिस तरह वो एक्यूज करते हैं मीडिया को, तो इस किस्म की सूरत हाल यहाँ पे भी है। जहाँ तक आजादियों का ताल्लुक है, बदकिस्मती से जिस तरह बाकी सोसाइटी डिवाइड हुई है, मीडिया हाउसेस डिवाइड हैं, वो कह ले ग्रुप बंदी जो है इदारों की सहाफियों की, वो बहुत मेन इसमें एक कह ले के फैक्टर है जो समटाइम्स लगता है बहुत ही मीडिया पे कदगने लग गई हैं और कुछ कर नहीं पा रहा और हाथ पांव बांध दिए गए हैं, जबकि ऐसी कोई बात नहीं है। आप एक फेज से गुजरे हैं वॉर ऑन टेरर के ऊपर, आपने जिस फेज से गुजरे हैं उसमें देर आर सर्टन थिंग्स के जो एक एज अ नेशन और एज अ रिस्पॉन्सिबल मीडिया आपको करनी पड़ती है।
इसमें तो राव साहब कोई राय नहीं है, आप जिस स्कूल ऑफ थॉट से हैं, एक एक लफ्ज के लिए जर्नलिस्ट को, ब्लॉगर्स को, एंकर्स को जवाबदेह होना चाहिए है। लेकिन अभी हम बात कर रहे थे अहमद नूरानी की रिपोर्ट की और जनरल साहब के रद्दअमल की, इस 7 दिनों में पाकिस्तान का जो मेन स्ट्रीम मीडिया है वो खामोश रहा है, क्यों?
देखिए उसमें दो चीजें हैं, एक तो ऑब्वियसली रिपोर्ट जो थी उसके बारे में उसकी क्रेडिबिलिटी के हवाले से, उस चीजों के हवाले से हम थोड़ा सा सिर्फ आसिफ सिंह बाजवानी और बहुत से लोगों मिनिस्टर्स के बारे में बातें होती हैं, चीजें होती हैं, एक का चैनल उसको कैरी करता है, बाकी कोई उसको हाथ भी नहीं लगाता, इवन टिकट तक नहीं चलाते, तो इस तरह से ये अपने अपना एक कह लें कि वो अप्रोच है टूवर्ड्स सर्टन न्यूज जो आती है। अहमद नूरानी की जो स्टोरी थी उसके हवाले से ऑब्वियसली डिस्कशन हुई है, चैनल्स पे भी हुई है, कुछ चैनल्स ने नहीं की। जैसे मैंने कहा ग्रुप बंदी है, एक अगर चैनल एक वक्त में एक बंदे के खिलाफ स्टोरी कर रहा था दूसरा नहीं कर रहा था, एक टाइम आता है कि वो दूसरा चैनल कर रहा था तो पहला चैनल जिसने वो सारा कजिया खड़ा किया होता वो बिल्कुल ही खामोश हो जाता है या उसकी सपोर्ट में चला जाता है। प्राइम मिनिस्टर के खिलाफ जिस किस्म की पर्सनल कंपेन, जो वो बड़े दुख से बोलते भी है, मैं खुद उसका विटनेस हूँ, उनकी शादी से पहले जिस किस्म का किया गया कि इद्दत पूरी नहीं हुई उनकी बेगम साहिबा की और शादी होगी ये, फिर उसके बाद तलाक की खबरें चला दी, ये इस किस्म की कहाँ पे जर्नलिज्म होती है कि जहाँ पे इस किस्म की बातें की जाए। तो वो एक जाती दुख है उनका पर्सनली, लेकिन मेरा नहीं ख्याल उन्होंने किसी को रोका है। जहां तक अगर आप सैक करने की बात करते हैं तो 5-7 एंकर हुए होंगे, 10,000 वर्कर सैक हुआ है, उसकी कोई बात ही नहीं करता। वो क्या इमरान खान ने सैक कराया या उसका जिम्मेदार इमरान खान है? मीडिया आपके ऊपर जो इस वक्त जो चल रहा है, बेरोजगार लोग होके बैठे हुए हैं, छोटे छोटे कैमरा मैन, PN, टी बॉय, रिपोर्टर्स, सब एडिटर्स, एनालिस्ट, ये 8,000 से 10,000 लोग बेरोजगार हुए हैं इस पे। तो वो तो पॉलिसी मेकिंग में नहीं थे ना कोई प्रोग्राम कर रहे थे किसी के खिलाफ, ना कोई ऐसी खबर चला रहे थे जिसपे हुकूमत को खदशा होता या एस्टेब्लिशमेंट को खदशा होता। तो ये एक ओवरऑल एक एनवायरमेंट है जिसमें आप कह सकते हैं, ऑब्वियसली हमारे यहाँ एक है, आप कुछ चीजें कर सकते हैं, कुछ मालकान नहीं कर सकते, कुछ आप नहीं कर सकते, तो वो एक पॉलिसी इशू के तौर पर तो उसको लिया जा सकता है। मीडिया पे गठबंधनों के हवाले से अगर आप कहें तो मेरा ख्याल है ज्यादती होगी, एक आध इशू के हवाले से कोई ऐसा गठबंधन नहीं है। तो जुडिशरी के बारे में क्या कुछ नहीं कहा जाता, जजों के बारे में क्या कुछ नहीं कहा जाता, इदारों पर किस किस्म की तनकीद नहीं होती।
राव खालिद साहब, अब दूसरा मामला पाकिस्तान के अंदर सिविल मिलिट्री ताल्लुकात, प्राइम मिनिस्टर इस पे भी कॉन्फिडेंट हैं कि बहुत अच्छे रिलेशनशिप हैं, तमाम इश्यूज के ऊपर एक पेज पे हैं, एक पेज पे होना या बताना भी क्यों जरूरी है?
देखिए एक हिस्ट्री है हमारी, असद आपको भी पता है, आप यहाँ रहे हैं वहां भी ऑब्जर्व करते हैं पाकिस्तान के सारे, एक पूरी हिस्ट्री है सिविल और मिलिट्री रिलेशनशिप की, जिसमें बहुत अच्छा टाइम भी आया, बहुत बुरा टाइम भी आया। ऑब्वियसली जो हिस्ट्री है उसमें फौज हर लिहाज से बहुत स्ट्रांग है, चाहे पॉलिटिकल स्फीयर में मैनिपुलेट करना हो, चाहे नैरेटिव के हवाले से मैनिपुलेट करना हो, चाहे ओवरऑल जो इश्यूज है इंटरनेशनल रिलेशनशिप के हवाले से जो चीजें हैं, उनकी ग्रिप ज्यादा है, उनकी अंडरस्टैंडिंग ज्यादा बेहतर है। और मेरा ख्याल है अब की जो फौज है उन्होंने उनकी लर्निंग इस किस्म की हो चुकी है पॉलिटिकल मैटर्स के हवाले से, अपने प्रोफेशनल मैटर्स के हवाले से और इंटरनेशनल रिलेशंस के हवाले से। और इकोनॉमी, अब इकोनॉमी एक नया सब्जेक्ट है जिसके ऊपर फौज ने बहुत ज्यादा काम भी किया और लर्न भी किया। अब एक सफे पे होना और उसका मैसेज देना इसलिए जरूरी है कि आपके जो नेशनल इंटरनेशनल जो रीजनल चेंजेस भी हो रही हैं और जो डेवलपमेंट्स हो रही हैं उसमें ये बहुत जरूरी है कि पाकिस्तान के अंदर से ये आवाज जाए कि पाकिस्तान में 90s और ये अभी पिछले जो 10-12 साल की जो सिचुएशन थी उससे पहले की सिचुएशन थी वैसी कुछ सूरत हाल नहीं है। एक बड़ा काम और स्मूथ रनिंग ऑफ द गवर्नमेंट,
ना सिर्फ पॉलिटिकल स्टेबिलिटी का मैसेज बल्कि इकोनॉमिक पॉलिसीज और इकोनॉमिक स्टेबिलिटी का भी प्रेशर दिलाया जाए,
एस्टेब्लिशमेंट और सिविल गवर्नमेंट का एक मुश्तरका एजेंडा है जिसके ऊपर ये चीजें आगे चल रही है।
बहुत शुक्रिया राव खालिद साहब, सीनियर साफी तेजकार, आपने हमें ज्वाइन किया, बहुत बेहद शुक्रिया आपका जी। इस आरण साहब, प्राइम मिनिस्टर साहब का अल जजीरा से इंटरव्यू।
देखिए जी, पहले बात तो ये कि मीडिया आजाद है तो फिर इसके कहने की क्या जरूरत है, और दूसरी बात ये कि कितना मीडिया आजाद है वो इससे अंदाजा कर लें कि मेरी तरबियत ये हुई है बतौर सहाफी बतौर एडिटर, तो मैं कोई बात कहने से पहले उसे सोच रहा होता हूँ कि ये कहनी भी है या नहीं है, तो फिर बहुत सारे बातें ऐसी हैं जो मैं कहना चाह रहा होता हूँ नहीं कह पाता, तो इससे अंदाजा कर लें कि मेरे जैसा एक शख्स जो सारा जिंदगी जिसने लफ्जों में ही खेली है, जो सोता भी लफ्जों में, जागता भी लफ्जों में, हर चीज लफ्जों में करता है, उसको लफ्ज इस्तेमाल करने से पहले 10 दफा सोचना पड़ता
है। लेकिन ये तो सहाफत की बुनियादी जिम्मेदारियों में नहीं है, हमने तो किताबों में तो यही लिखा है कि इसी तरह होना चाहिए।
नहीं नहीं बिल्कुल ऐसे ही है कि चलन है, लेकिन मैं जो बात कह रहा हूँ वो ये है कि बतौर अखबार नवीस अगर मैं कोई खबर बना रहा हूँ या कर रहा हूँ तो डेफिनेटली मुझे उन असूलों को मद्देनजर रखना चाहिए, लेकिन जब आप मुझे बतौर तजियाकार किसी चीज पे पूछते हैं तो फिर मुझे वो तजिया देना चाहिए जो मैं समझता हूँ, लेकिन अगर मैं वहां पे भी लफ्जों पे कम्प्रोमाइज कर जाता हूँ तो इसका मतलब ये हुआ कि मैं कहीं ना कहीं मेरे बैक ऑफ द माइंड कोई बात मौजूद है जो मैं वो बात जो मैं एनालिसिस कह सकता हूँ या कर सकता हूँ नहीं कर पाता। इन द नाइन एक अच्छा आपको एक वो कह दिया है کہ عمران خان صاحب پہ تو تنقید ہوتی ہے, بالکل ہونی چاہیے اور وہ برداشت کرتے ہیں, اس میں کوئی شک نہیں ہے, لیکن ابھی پاکستان میں صحافت کی آزادی وہاں نہیں ہے جہاں پہ باقی ممالک میں ہے.
یعنی آپ اس راج سے زیادہ اتفاق نہیں کرتے. بہت شکریہ آپ کا اسحار رانا صاحب, آپ نے ہمیں جوائن کیا ہمارے لیے اپنے وقت.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں. جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور پروگرام کے سیگمنٹ میں ہمارے ساتھ موجود ہیں بھارت سے ممتاز معالج ڈاکٹر محسن ولی. اور ڈاکٹر صاحب کی بڑی شاندار پروفائل ہے, وہ تھوڑا سا اس کا خاکہ آپ کے سامنے خود رکھتے ہیں, لیکن اس میں ہمارا فوکس اور ہماری توجہ یہ ہوگی بھارت کے اندر کورونا کے کیسز کے اوپر. ہمیں جو اطلاعات بھارت سے مل رہی ہیں اور انٹرنیشنل ادارے جو بھارت میں کورونا کے کیسز کا نمبر رپورٹ کر رہے ہیں, وہ کسی بھی ایک دن میں ہائیسٹ نمبر جو ہے وہ رپورٹ ہو رہا ہے. ہمیں جو فگرز آئے ہیں بھارت کی اپنی منسٹری کے حوالے سے, بھارت کے اپنے مختلف ذرائع ابلاغ جو رپورٹ کر رہے ہیں, 83,883 یہ جمعرات کو بھارت کی ہیلتھ منسٹری نے رپورٹ کیے ہیں, اور ورلڈومیٹر وہ بھی کم و بیش یہی فگرز دے رہا ہے. 27 اگست کو بھی ایک متنازع فگر آئے تھے جس میں 85,000 کا دعویٰ کیا گیا تھا کہ یہ بھی ہائیسٹ نمبر ہے اور وہ بھارت سے آیا ہے, لیکن بھارت نے اس کو 77,000 بیان کیا تھا. اموات کے اعتبار سے بھی بھارت میں بڑی تعداد میں ڈیتھس ہوئی ہیں, ابھی تک جو بتایا جا رہا ہے اگر اموات کا تو 67,67,376 اموات کورونا کے سبب بھارت میں ہو چکی ہیں. ایشیا میں یہ نمبر 1,00,000 سے تجاوز کر گیا ہے, اور ہائیسٹ نمبر اس میں ایشیا کے اندر بھی بھارت کا ہے. سو کیا سبب ہے؟ بھارت کا شمار ان ملکوں میں ہوتا ہے جہاں پہ لاک ڈاؤن 4 گھنٹے کے نوٹس کے اوپر اس کو اپلائی کیا گیا, اور انیشیلی بڑی تعریف بھی کی گئی کہ کورونا کو ہینڈل کرنے کے لیے اس سے بہتر کوئی حل نہیں ہے. سو ڈاکٹر محسن ولی صاحب ہمارے ساتھ موجود ہیں, فارمرلی وہ پریزیڈنٹ آف انڈیا, ان کو بھی سرو کرتے رہے ان کے آفس میں. ڈاکٹر ولی, تھینک یو سو مچ آپ نے جوائن کیا.
ارشد بھائی آپ کا بھی بہت بہت شکریہ, آئی ایم پراؤڈ ٹو بی ود وائس آف امریکا, تھینک یو ویری مچ فار دیٹ.
لائیے سر تھوڑی سی پروفائل اپنی بتائیے گا ہمارے لسنرز کے لیے.
یہ میری خوش قسمتی ہے کہ میں نے غریبوں کی خدمت بھی کی ہے, انہی میں سے کسی کی دعا لگی ہوگی کہ میں نے ایک چھوڑ تین تین بھارت کے پریزیڈنٹس کا فزیشین بن کے بہت خوش قسمتی کے ساتھ ایک ایسا مقام حاصل کیا جو مجھ سے پہلے یا مجھ سے بعد میں شاید کرنا مشکل ہو جائے گا کسی کے لیے. اور یہ سب چیزیں اس لیے ہوتی ہیں کیونکہ ہم خدمت کے جذبے سے جب کام کرتے ہیں تو ہم کو بہت ضروری ہو جاتا ہے کہ ہم اپنے کام کو زیرو ایرر کام کریں.
سو یہ بتائیے گا کہ اس خطے میں جہاں سے ہم دیکھتے ہیں کہ چائنا سے یہ نمودار ہوا ہے یہ وائرس اور پھر پوری دنیا میں پھیلا ہے, سو اس خطے میں سب سے زیادہ نقصان نمبرز آف پیشنٹس کے اعتبار سے, نمبرز آف ڈیتھس کے اعتبار سے بھارت میں کیوں ہوا؟ آپ کی اسیسمنٹ کیا ہے؟
دیکھیے میری اسیسمنٹ بہت فرینک ہے اور ہم کو اس بات کو ماننے میں کوئی وہ نہیں کرنی چاہیے, دائیں بائیں نہیں کرنا چاہیے, کوئی ہندی میں جس کو کہتے ہیں اتیشوکتی نہیں کرنی چاہیے اور کچھ چھپانا نہیں چاہیے. دیکھیے ہندوستان کی جو آبادی ہے وہ میرے خیال سے سیکنڈ ورلڈز بیسٹ آبادی ہے, سب سے زیادہ ہے, اور اتنی بڑی آبادی میں جب ہم کوئی چیز دیکھتے ہیں تو وہ پروپورشنیٹلی ڈائلیوٹ ہو جاتی ہے. مجھے یہ کہتے ہوئے افسوس بھی ہے کہ ہم نے اتنے لوگوں کو کھویا ہے, اور ان کو جو کھویا ہے وہ ہر گھر سے جو جان گئی ہے اس کی قیمت کوئی ادا نہیں کر سکتا, تو اس سے بگ لاس. لیکن اس طرح کی جو پینڈیمکس ہوتی ہیں اس میں اس طرح کے لاسز ہمیشہ ہوتے رہے ہیں, ہسٹری اس کی گواہ ہے. और हम इससे बेहतर भी कर रहे हैं और कर सकते हैं। मैं आपको एक धारावी का एग्जाम्पल दूं। बॉम्बे में हमने बहुत अच्छे रिजल्ट्स दिए हैं और मैं जिस दिन धारावी में पहला केस रिपोर्ट हुआ था मैंने अपने दांतों तले उंगली दबा ली थी कि अफ क्या होगा। वो धारावी में जिसमें इतनी पतली गलियां हैं, आई मीन आप न्यूयॉर्क की कुछ स्ट्रीट्स हैं वहां पे एक गाड़ी तो निकल जाती है लेकिन धारावी में एक साइकिल भी नहीं निकल सकती। तो इतनी चौड़ी गलियों वाली एक बड़ा स्लम, आई थिंक वर्ल्ड लार्जेस्ट स्लम, उसमें अगर कोरोना फैल जाए और उसको कंट्रोल कर लिया जाए तो दैट वाज अ बिग अचीवमेंट अप्लॉडेड बाय WHO आल्सो। लेकिन साथ साथ अब जो दिल्ली में हो रहा है और दिल्ली में जो लोग, हम लोग इसको यहाँ इंडिया में ये कह रहे हैं कि आप लोग बहुत ज्यादा इतरा रहे हैं या आप लोग इसको हल्के में ले रहे हैं, और ये मैं इसलिए कह रहा हूँ कि लोग मेरी बात को अगर सुन रहे हो तो वो इससे थोड़ा सा इबरत लें, उससे थोड़ा सा जाग जाएं अपनी नींद से, क्योंकि एवरी लाइफ वी लूज इज ए प्रेशियस लाइफ। और हम ये जो पर्दा है हमारा और वायरस के बीच में, जो मैं अभी भी लगाए हुए हूँ अपने बेडरूम में इस वक्त हूँ मैं, तो उस पर्दे को हम अपने कभी ना भूलें 24 घंटे। अब मैंने अमेरिकन एक बड़े साइंटिस्ट का डॉक्टर बीन के साथ इंटरव्यू देख रहा था तो उन्होंने ये कहा था और उस दिन से मुझे बड़ी इबरत हुई सुन के कि वो सिर्फ बेडरूम में आने के बाद सोते वक्त अपना मास्क उतारते हैं। तो ये जो पर्दा है, बैरियर है जिसको हम टेक्निकली कहते हैं, इस बैरियर को अगर हम छोड़ देंगे तो हम किसी भी हालत में कोरोना से नहीं बचेंगे, क्योंकि अब WHO ने ये मान लिया है कि जैसे हम वैलेंटाइन पर कहते हैं लव इज इन द एयर, कोरोना इज ऑल्सो इन द एयर।
बिल्कुल, WHO का 2 दिन पहले का स्टेटमेंट है कि इवन वो ममालिक जो सोच रहे हैं या जश्न मना रहे हैं कि कोरोना ओवर हो गया है, तो ये कोरोना कहीं गया नहीं है, ये मौजूद है और फतह अनाउंस करना दुरुस्त ना होगा। मैं थोड़ा सा कंपैरिजन भी आपसे चाहूँगा। एक तो खैर सामीन आपको ये बताते चले, जब हम हाईएस्ट नंबर्स की बात करें, सो उसी दिन भारत से ये भी रिपोर्ट हो रहा है कि 11 लाख से ज़्यादा लोगों का टेस्ट किया गया है। अगर हम सरहद की दूसरी तरफ देखें पाकिस्तान, वहाँ पे गवर्नमेंट थोड़ी पुरेतमाद नज़र आती है कि नंबर्स बहुत नीचे जा रहे हैं, लेकिन साथ साथ ये भी रिपोर्ट हो रहा है कि नंबर्स ऑफ टेस्टिंग वो भी कम हुई है। सो डॉक्टर साहब, क्या ये भी एक फैक्टर है कि जो टेस्टिंग के नंबर्स हैं जितने ज़्यादा होंगे मरीज उसी एतबार से और उसी रेशो से ज़्यादा सामने आएंगे?
हाँ, ये तो वर्ल्ड वाइड नोन है, लेकिन मुझे बड़ी इबरत हुई 3-4 दिन पहले जब न्यूजीलैंड की न्यूज़ देख रहा था और देख रहा था कि वो ओपन अप हो गए हैं, और 2-3 दिन बाद फिर मैंने दोबारा न्यूजीलैंड की न्यूज़ देखी और 2000 काउंट देखी, तो मुझको बड़ी इबरत हुई उससे। और मुझे लगा कि इतनी ज़्यादा सावधानी रखने वाले, इतनी ज़्यादा एहतियात करने वाले लोगों में 2 to 2000 एकदम ये पहुँच जाता है। तो और मैं शुरू से कह रहा हूँ ये बहुत ही विकेट वायरस है, बहुत शरारती वायरस है, और कुछ लोगों ने तो यहाँ तक कहा है कि इसमें कुछ मिक्सचर है HIV और मलेरिया का। ल्यूक मॉन्टेनियर जो एक फ्रेंच नोबेल लॉरेट हैं जिन्होंने एड्स वायरस के बारे में बहुत रिसर्च की थी, और ही वाज वन ऑफ दी नोबेल लॉरेट एंड ही वाज को इन्वेस्टिगेटर ऑफ एड्स वायरस HIV वायरस, तो उनका ये मानना और ये थ्योरी शुरू शुरू में मुझे काफ़ी समझ में आ भी रही थी कि HIV की कुछ दवाएँ और हाइड्रोक्सीक्लोरोक्विन इसमें काम कर रही है। हाँ, मेडिसिन तो अभी कई आई हैं और ये सबसे अच्छा जो इसमें रिजल्ट्स है वो जो मैंने देखा है क्लिनिकली, यूके वाली मेडिसिन, तो अभी प्रेडनिसोलोन, मिथाइल प्रेडनिसोलोन लेटेस्ट ट्रायल जो परसों WHO ने अनाउंस किया है, वो हमारे यहाँ बहुत शुरू से यूज हो रही है। और मैं आपको साइंटिफिक इसका डाटा दूँ कि जो मैथ्स हाइपोथेसिस थी, मैथ्स हाइपोथेसिस जो शुरू में अमेरिका से ही आई थी, उसमें ये बहुत पहले से इंक्लूडेड थी, लेकिन WHO के कान के ऊपर से ये बात निकल गई थी और उन्होंने इसको एक्नॉलेज नहीं किया था, कर लेना चाहिए था जो उन्होंने कल किया है। तो इस तरह की जो चीज़ें हुई हैं पास्ट में, मैं फ्रेंकली आपसे ये कह रहा हूँ कि डॉक्यूमेंटेड कन्फ्यूजन्स हैं जो WHO की तरफ से हुए हैं और जिससे हम लोगों का नुकसान हुआ है, वो भी एक फैक्टर मैं काउंट करूँगा, हमेशा करूँगा, क्योंकि WHO इज़ ए वेरी रिस्पॉन्सिबल बॉडी।
अब जरा पाकिस्तान के रेफरेंस में बताइएगा कि वहाँ पे क्लेम अगर है कि नंबर्स कम हुए हैं, सो थोड़े से प्रूफ भी होते हैं, क्योंकि आजकल तो सोशल मीडिया का दौर है, अगर हम बात हो रही होती, डेथ्स हो रही होती तो डिजिटल और सोशल मीडिया के ऊपर उसके हमें फुटप्रिंट्स नजर आते। सो ये कैसे है कि सरहद के बिल्कुल दो जुड़े हुए मुल्क हैं, एक तरह की कहना चाहिए कि डेमोग्राफी है, जेनेटिक ब्लूप्रिंट्स कमोबेश एक जैसे हैं, तो क्या सबब है कि वहां पे चीजें कंट्रोल में और यहाँ पे नहीं हो रही?
देखिए, कंट्रोल की बात नहीं है, ये एक फ्रैंक रिपोर्टिंग की बात है, और मुझे खुशी होगी मेरे पड़ोस के मुल्कों में अगर इसका संक्रमण कम होगा। बांग्लादेश की न्यूज बिल्कुल नहीं आ रही है, श्रीलंका की नहीं आ रही है, और पाकिस्तान के लोग थोड़ा सा हमारे यहाँ से ज्यादा सेहतमंद है, अनार वनार वहाँ सस्ता होता है, उनकी सेहत अगर अच्छी है और उनमें उन इलाकों में वो रिपोर्टिंग हुई है जहाँ पे पढ़े लिखे लोग रहते हैं ज्यादा, और वहाँ गाँवों में अगर नहीं गया तो हमारे यहाँ एक फैक्टर ये हो गया है कि इसका जो स्प्रेड है वो अभी जो केसेस बढ़ रहे हैं वो रूरल पॉपुलेशन में चला गया है। पहले हम ये देख रहे थे कि बड़े लोगों को हो रहा था, फॉरेन मिनिस्टर्स को हो रहा था, और
इंटीरियर होम मिनिस्टर आपके अभी हॉस्पिटल से बाहर आए,
नहीं ये तो बहुत बड़े बड़े प्लेयर को हुआ और
सचिन फैमिली को गया, राहत इंदौरी चले गए, इसमें
राहत इंदौरी साहब चले गए, और मैं बताऊं आपको कि ब्रिटिश डिप्टी हेल्थ मिनिस्टर को हुआ था शुरू में, और उनका अमेरिकन प्रेसिडेंट का भी टेस्ट हुआ था तो हम लोग बहुत डर रहे थे क्या होगा, इसका रिजल्ट दो दिन में बल्कि एक ही दिन में आ गया था। तो ये तो बहुत सी चीजें इसमें हुई हैं, तो मैं कहना ये चाह रहा हूँ कि बड़े लोगों की बीमारी है जो बड़े लोगों के छोटे तबके में आई और अब छोटे लोगों के तबके से छोटे लोगों में गाँवों में फैली है, और ये जो ट्रेंड है ये अनकम्पेरेबल है हमारे यहाँ से।
डॉक्टर मोहसिन, आखिरी बात में इसमें पूछना चाहूंगा, भारत के अंदर भारत के रिसोर्सेज, भारत की पॉपुलेशन और फिर वायरस का इस लेवल पे स्प्रेड क्या आपको खौफ ज़दा करता है, एक बात, और दूसरा ये कि ट्रीटमेंट और कोई फाइनल ट्रीटमेंट, जैसे अमेरिका में अब ये रिपोर्ट हो रहा है कि शायद नवंबर में वैक्सीन दस्तियाब होगी एटलीस्ट कुछ लेवल के ऊपर, और इसी तरह रशिया का कुछ क्लेम है कि वो अक्टूबर में लॉन्च कर सकते हैं अपनी वैक्सीन, आप कैसे फॉलो कर रहे हैं ये जो वैक्सीन और मेडिकेशन की जो रिपोर्टिंग हो रही है?
देखिए मैं इस सवाल का जवाब तीन हिस्सों में दूंगा
जी।
सबसे पहले मैं रशिया का जवाब देकर इसको हल्का कर देता हूँ सवाल को। रशिया ने तो एक बहुत बड़ा ऐसा मीडिया में जो बहुत एक्सप्लोसिव हो गया था खबर जो दो दिन तक चलती रही बढ़ा दिया, और हमारा 15 अगस्त का अनाउंसमेंट होने जा रहा था और हम लोग चाह रहे थे ऐसा कोई अनाउंसमेंट हमारे तो प्रधानमंत्री जी कर नहीं सकते। हमारे देश में, हमारे मुल्क में सबसे अच्छी बात जो हुई है वो ये हुई है कि प्राइम मिनिस्टर, होम मिनिस्टर, हेल्थ मिनिस्टर और सारे स्टेट्स के चीफ मिनिस्टर्स एक कोऑर्डिनेटेड जज्बे के साथ यूनिसन में एक टीम बना के और आपस में बहुत ही वीडियो कॉन्फ्रेंसिंग के जरिए और अपनी जो भी साइंटिस्ट हैं उनसे मशवरे के जरिए, आपने किसी मुल्क में नहीं देखा होगा कि वहाँ का होम मिनिस्टर खुद हॉस्पिटल का दौरा कर रहा हो, और तीसरा हिस्सा अमेरिकन वैक्सीन या इंडियन वैक्सीन या वैक्सीन एज ए होल, ब्रिटिश वैक्सीन सबसे ज़्यादा इसमें रेस में आगे चल रहा है। अभी अभी मैं सुन रहा हूँ कि अमेरिकन ने जो ये जल्दी वैक्सीन चुनाव के आसपास अनाउंसमेंट किया है डिस्ट्रीब्यूशन का, उसकी अभी से वो तनकीद शुरू हो गई है। तो वैक्सीन शुड बी केप्ट आउटसाइड पॉलिटिक्स, मेरे ये मानना है।
बहुत शुक्रिया डॉक्टर मोहसिन वली, सीनियर प्रैक्टिशनर, सीनियर फिजिशियन, भारत से आपने ज्वाइन किया, आपका बहुत
शुक्रिया।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन, हमारी वेबसाइट है urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन, और प्रोग्राम के इस हिस्से में हम बात करेंगे ग्लोबल वार्मिंग के ऊपर, और इसका पस मंज़र ये है कि इस वक्त हम दुनिया में जहाँ नज़र डालते हैं बहुत सारे इलाके, और एक रिपोर्ट के मुताबिक 70% इलाके दुनिया के या कुरायर्स के, वो गैर मामूली बारिशों का सामना कर रहे हैं। अगर हम अमेरिका में जहाँ से हम बैठ के प्रोग्राम कर रहे हैं यहाँ पे जब हम देखते हैं तो यहाँ पे कई एक रियासतों को हरिकेन्स का सामना है, टेक्सास और लुइसियाना में बिलखसूस हरिकेन लौरा। अगर हम पाकिस्तान की बात करें, आपको मालूम है कि पूरा साउथ सिंध बिलखसूस, लेकिन पूरा पाकिस्तान बिलमुम शदीद बारिशें हैं उनका सामना कर रहा है, बड़े पैमाने पर नुकसान हुआ है। कराची जैसा शहर जो है वो तकरीबन जैसे डूब के रह गया है। अगर हम बांग्लादेश में देखें, पिछले साल 10 लाख अफराद उनको घरों से महरूम होने पड़ा, और पिछले 10 बरसों के अंदर सबसे बड़ा सैलाब जो है वो देखा बांग्लादेश ने। अफगानिस्तान से जो हमें इत्तलात मिल रही हैं उसके मुताबिक कम से कम 160 अफराद हालिया बारिशों में, ये जो टोरेंशियल रेन्स हैं उनमें, वो लुकमा अजल बन चुके हैं। सो इस तरह यानी अफगानिस्तान, यहाँ से अब जापान के अंदर 50 से ज़्यादा अमवात हुई पिछले महीने, और बड़े पैमाने पर नुकसान भी हुआ। तो आप अमेरिका से लेके इस खित्ते से लेके उस खित्ते तक अगर नज़र दौड़ाएंगे तो गैर मामूली बारिशें हो रही हैं। हमें इन्वायरमेंटल साइंटिस्ट और क्लाइमेट एक्सपर्ट्स ये बता रहे थे کہ جو عالمی موسمیاتی تغیر ہے وہ امپیکٹ کرے گا موسموں کے اوپر اور کر رہا ہے. ایک تو موسموں کا تغیر ہے لیکن دوسرا موسموں میں شدت ہے. دونوں پہ ہم بات کرتے ہیں. ہمیں جوائن کر رہے ہیں اس پروگرام میں ڈاکٹر قمر الزماں صاحب, انٹرنیشنل کلائمیٹ ایکسپرٹ ہیں اور لیڈ آتھر ہیں پاکستان کے اندر نیشنل کلائمیٹ چینج سے متعلق پالیسی کے. اور ہمیں امریکہ سے جوائن کیا ہے ڈاکٹر شکیل صغیر نے, ریسرچ کلائمیٹ سائنٹسٹ ہیں اور بالخصوص کلائمیٹ ٹاکسیکالوجی اس کے اوپر ان کی نظر ہے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. ڈاکٹر قمر الزماں صاحب, میں نے مختصراً جو خبروں میں ہم دیکھ رہے ہیں میں نے اس کا احاطہ کیا ہے, تو اکراس دا گلوب کیا چیلنجز ہیں اور یہ جو ہیوی رینز شدید بارشیں ہمیں نظر آ رہی ہیں اس کا سبب کیا موسمیاتی تغیر ہے, تبدیلیاں ہیں, گلیشیئرز پگھل رہے ہیں, کیا ہو رہا ہے؟
جی, اس میں بالکل آپ نے درست کہا کہ کلائمیٹ چینج جو ہے پوری دنیا کو یہ بہت بڑا چیلنج ہے اور خاص طور پہ ہمارا خطہ جو ہے اور اس میں پاکستان جو ہے, جو انٹرنیشنل اس وقت اسٹڈیز ہوئی ہیں اور جو اس کو رینکنگ کی گئی ہے اس میں پاکستان جو کلائمیٹ چینج سے دنیا کے 10 سب سے زیادہ متاثر ہونے والے ممالک ہیں ان کے اندر اس کا پاکستان کا شمار کیا جاتا ہے. اس میں بنگلہ دیش بھی, انڈیا اور بھی شامل ہے. تو پوری دنیا میں اس وقت کلائمیٹ چینج کی وجہ سے جو ایکسٹریم ایونٹس ہیں, کلائمیٹ ایکسٹریم ایونٹس, اس کے اندر بارشیں بھی ہیں اور ڈراؤٹ کنڈیشنز بھی ہیں, دونوں شامل ہیں.
میں یہی پوچھنا چاہ رہا تھا کہ ایک طرف تو ہمیں خشک سالی نظر آتی ہے
کلائمیٹ, جی
میں نے کہا میں یہی پوچھنا چاہ رہا تھا کہ ایک طرف تو ہمیں خشک سالی بھی نظر آتی ہے پاکستان کے اندر پچھلے کئی برسوں میں.
بالکل, کلائمیٹ چینج سے جو اس کے امپیکٹس ہیں اس کے اندر دونوں چیزیں شامل ہیں. جہاں پر نئی بارشیں ہو رہی ہیں وہاں پر ڈراؤٹ کے کنڈیشن بھی بہت سیریس ہیں اور ہمارے بھی ملک میں بلوچستان میں خاص طور پہ 2-3 یہ 10-20 سال کے دوران کافی بڑے اسپیل آئے ہیں ڈراؤٹ کنڈیشنز کے. تو اس وقت جو ہے پاکستان میں جو خاص طور پہ اس وقت بالکل پریزنٹ ایونٹ جو ہے وہ تو یہ کراچی اور سندھ کا ہے, جس کے اندر کے کراچی کے اندر 95 ایئرس کا جو رین فال کا ریکارڈ تھا اگست کا وہ بریک ہوا ہے. اب آپ دیکھ لیں کہ جو اس وقت صورتحال ہے, کوئی بھی انفراسٹرکچر جو ہے اگر اس کے لیے کلائمیٹ ریزیلینٹ نہیں ہے تو وہ جو 95 ایئرز کے جو رین فال کی میکسیمم رین فال ہے اس کو برداشت نہیں کر سکتا انفراسٹرکچر, اور یہی صورتحال ہے. اور اسی طرح دنیا کے دوسرے ممالک میں بھی جو کلائمیٹ چینج کی وجہ سے جو ایریٹکنیس آ رہی ہے, ایریٹک بھی ہوتے جا رہے ہیں, سیزنس کے حساب سے نہیں ہو رہے, سیزن سے آؤٹ آف سیزن جو ہیں کلائمیٹ ایونٹ ہو جاتے ہیں, بہت ہیوی رین فالز ہو جاتی ہیں, کلاؤڈ بسٹ ہو جاتے ہیں. پاکستان میں بھی ایک دو کلاؤڈ بسٹ اسلام آباد میں ہوا تھا 2001 تھا میرا خیال ہے, اور اس میں 625 ملی میٹر رین فال 8 آورز کے اندر ہوئی تھی.
اچھا,
تو اس طرح کے ایونٹس دنیا کے اکثر ممالک کے اندر ہو رہے ہیں. اور اس کے علاوہ جو پاکستان کو ایک اور دوسرا چیلنج کلائمیٹ چینج کی وجہ سے ہے جو جس کا سامنا ہے وہ یہ ہے کہ گلیشیئرز کی میلٹنگ, کہ جو پاکستان کے اس وقت 60-70% آف دی واٹر ریسورسز جو ہیں وہ گلیشیئر سے آ رہے ہیں, اور اگر یہ گلیشیئر متاثر ہو جاتے ہیں گلوبل وارمنگ کی وجہ سے تو یقیناً جو ہے پاکستان کے اندر واٹر کرائسس بھی بہت زیادہ آ سکتا ہے. تو اس طریقے سے اسی طرح دنیا کے دوسرے ممالک میں بھی دیکھیں کہ جو ٹراپیکل سائیکلونز اور ٹائیفونز ان کی فریکوینسی انکریز کر رہی
ہے,
اور وہ بے موسمی بھی بعض دفعہ ہو جاتے ہیں, اور وہ جس موسم میں ان کو ایکسپیکٹ نہیں کیا جا رہا تھا اس دوران بھی آ کے وہ نقصان پہنچاتے ہیں.
اگر ڈاکٹر صاحب ہم خاص طور پہ اگر پاکستان کی بات کریں تو ڈاکٹر قمر الزماں صاحب آپ ہمیں بتا سکتے ہیں کہ یہ رپورٹس بھی آ رہی تھی کہ اب جو بارشوں کا رخ ہے وہ جنوب کی طرف زیادہ ہوگا, پچھلے کچھ برسوں میں نارتھ میں شمال میں زیادہ تھیں اور نیچرلی ہوتی ہیں. سو اب جو یہ سچویشن ایمرج ہو رہی ہے, پہلے تو یہ کہ یہ رپورٹیں کتنی کہنا چاہیے کہ اتھینٹک ہیں اور ٹرینڈز کیا بتاتے ہیں کہ واقعتاً ساؤتھ کراچی سندھ یہ زیادہ متاثر ہوا کریں گے؟
ایکچولی اس کے اندر زیادہ پرابلم یہ کہ یہ آپ نے درست کہا کہ جو پروجیکشنز ہیں نیکسٹ 50 ایئرز کی, اس کے اندر کچھ علاقے ایسے ہیں خاص طور پہ ساؤتھ میں بھی جس کے اندر رین فال کو زیادہ پروجیکشنز ہو رہی ہیں ان کی, رین فال وہاں پہ انکریز کر جائے گی. لیکن یہ کہ اس کے اندر ایرٹکنیس بھی بہت زیادہ ہے کہ یہ اسے 2010 کے اندر پاکستان کے اندر جو سب سے ایکسٹریم فراڈنگ ہوئی تھی وہ 2010 کے اندر ہوئی تھی اور اس کے اندر بھی جو تھی شفٹنگ جو مانسون ویدر سسٹم کی جو لمٹ تھی وہ ویسٹ کے اندر اور شفٹ کر گئی تھی اور خیال یہ کیا جا رہا تھا کہ یہ ویسٹ کے اندر اور مزید شفٹ ہوگی لیکن اس کے اندر ایرٹکنیس اتنی زیادہ ہے کہ اس کے اندر جو پروجیکشنز ہیں وہ یقیناً ہیں کہ ساؤتھ کے کچھ ایریاز ہیں جس کے اندر رین فال زیادہ ہو جائے گی لیکن یہ ہے کہ ڈفرینٹ ماڈل جو ہیں وہ ڈفرینٹ پروجیکشنز کر رہے ہیں اور ابھی اس کے اوپر بالکل پورا کنسنسس اس طرح نہیں ہے. یہ کنسنسس تو ہے کہ ٹیمپریچر بھی انکریز کریں گے اور کچھ ایریاز ہیں جہاں پہ کہ رین فال بھی انکریز کرے گی لیکن یہ کہ ایک تو یہ سیزن ڈسٹرب ہو رہے ہیں کہ سیزنل جو ہے اب انسیزنل رین فال جو ہے اگر وہ زیادہ بھی ہو جائے تو وہ بعض دفعہ کراپس کے لیے فوڈ سیکورٹی کے لیے اور زیادہ خطرہ ہے.
ایک وجہ تو یہ ہے کہ ہمارا ساؤتھ جو ہے وہ انڈین اوشن کے ساتھ ملتا ہے, وہ اتنی زیادہ سرفیس ہے واٹر کا کہ تھوڑی سی بھی کلائمیٹ چینج دیکھیں ہمیں اس چیز کو ڈاکٹر صاحب بالکل صحیح کہہ رہے ہیں جو قمر زمان صاحب کے اس میں میں یہ ایڈ کرنا چاہوں گا کہ جو کلائمیٹ چینج ہے وہ لانگ ٹرم افیکٹ ہے ویئر ایز ویدر جو ہے وہ ڈیلی یا منٹ یا آور یا مہینے میں جو چینجز آتی ہیں. ایک وجہ سب سے بڑی یہ ہے کہ جو گلوبل وارمنگ ہے اس کی وجہ سے جو واٹر کے سرفیس ایریا ہے وہ گرم ہونے کی وجہ سے اگر صرف چند ڈگری سیلسیس بھی اگر اس میں تبدیلی آئے تو جو ایویپوریشن ہوگی واٹر کی وہ بہت زیادہ ہوگی اور اس کی وجہ سے جو بارشیں ہیں وہ بہت زیادہ ہوں گی اور ایریٹک ہوں گی. ایک وجہ ساؤتھ کی طرف چینج موو ہونے کی جو بارشیں زیادہ ہونے کی وہ ایک بڑی وجہ یہ ہے کہ ہم کراچی خاص طور سے اور حیدرآباد یہ سارا ایریا جو ہے وہ انڈین اوشن کے ساتھ لگا ہوا ہے اور اتنے بڑے سرفیس ایریا کا واٹر جب کلائمیٹ چینج کی وجہ سے ایویپوریٹ ہوتا ہے تو ہمیں یہ سچویشن نظر آتی ہے.
اس طرح کا یعنی یہ نہ صرف یہ کہ موسموں میں شدت بلکہ موسموں کا جو رخ ہے یہ تبدیلیاں آپ کو نارتھ امریکہ میں بھی نظر آتی ہیں.
جی آپ اگر دیکھیں تو ہیوسٹن میں کب پچھلے دو سال پہلے جو فلڈ آیا تھا وہ ریکارڈ فلڈ تھا. اب پھر آپ دیکھیں کہ جو سچویشن ہو رہی ہے کہ یہ جو ابھی لورا ہریکین لورا جو گزرا ہے تو آپ فریکوینسی دیکھیں کہ لاسٹ ایئر فلوریڈا میں کتنا بڑا جو ہے ہریکین آیا اور فلڈ آیا اس کی وجہ سے اور اس دفعہ ایک آ چکا ہے. آپ اگر نام کا دیکھیں تو ایل جو ہے لورا بہت قریب ہے سیزن سے شروع ہونے سے, اے سے یہ شروع کرتے ہیں نیمنگ اور یہ ایل پہ جو ہے وہ ابھی ہم پہنچے ہیں صرف. جبکہ اس دوران ہم عام لائک 10 سال پہلے 15 سال پہلے ہم آلموسٹ ایم این او پی تک پہنچ چکے ہوتے تھے. شدت جو ہے وہ پورے دنیا میں ہے اور اس کی وجہ ساری یہ ہے کہ کلائمیٹ چینج.
جی ڈاکٹر قمر زمان صاحب, میں عالمی سطح پہ ظاہر ہے اس کے حل یا آف کورس اس کورہ ارض کو بچانے کے لیے جو انتظامی سطح پہ یا انسانی سطح پہ کوششیں ہو سکتی ہیں اس طرف آؤں گا, لیکن پہلے آپ نے جیسے پاکستان کے اندر موسمیاتی تغیر سے متعلق جو قومی پالیسی ہے اس کو آپ نے آتھر کیا ہے, لیڈ آتھر سے آپ, میں یہ جاننا چاہوں گا کہ آپ نے حکومتوں کو یا ظاہر ریاست کو کچھ تجویز بھی دیا کیا ہوگا کہ آخر ان موسموں میں شدت کے سبب کیا کیا نقصانات ہو سکتے ہیں اور کیسے اس کا تدارک ممکن ہے, سو اس بارے میں کچھ بتائیے گا.
جی بالکل, ایکچولی جو نیشنل کلائمیٹ چینج پالیسی ہے جس کا میں ون آف دی آتھر ہوں اور لیڈ آتھر کہہ سکتے ہیں آپ, تو اس کے اندر ہر سیکٹر کے لیے پالیسی میجرز ہیں. اس میں سب سے پہلے واٹر سے سٹارٹ کرتے ہیں, واٹر ہے, پھر ایگریکلچر فوڈ سیکورٹی کا ہے,
جی جی,
اور اس کے بعد فارسٹ ہیں, انرجی سیکٹر ہے کہ انرجی کے اندر کیسے کاربن ایمیشنز کو کم کیا جائے,
جی,
اربن ایریاز ہیں کہ اربن ایریاز کو کلائمیٹ ریزیلینٹ بنائیں, جو اس میں انفراسٹرکچر ہم لوگ ڈیولپ کریں, وہ انفراسٹرکچر اب اس طرح کا ہونا چاہیے کہ ہم لوگ کوئی 50 سال کا کم از کم ہمارے پاس کلائمیٹ پروجیکشنز ہوں جو کہ کام کیا بھی جا رہا ہے, اور ہر جو انفراسٹرکچر ہم نیا ڈیولپ کرنے کی کوشش کرتے ہیں. उसको ये कोशिश की जाती है कि वो जो क्लाइमेट प्रोजेक्शन उस एरिया की है उसके मुताबिक उसमें ड्रेनेज का इंतजाम हो और जो उसे मटेरियल यूज किया जाए वो जितना टेम्परेचर ज्यादा होंगे वो टेम्परेचर को बर्दाश्त कर सके और इसी तरह जितनी बारिश हो उसको भी वो बर्दाश्त कर सके। तो इस तरह के मेजर्स वाटर सेक्टर के अंदर हैं कि वाटर अगर किसी एरिया के अंदर कम हो जाएगा तो वहां पर किस तरह के मेजर्स की जरूरत है कि जो इरिगेशन टेक्निक्स हैं जो इस वक्त के फ्लड इरिगेशन यूज की जा रही है पाकिस्तान में तो उसको डिस्करेज किया जाए और अंडरग्राउंड वाटर जो है उसको कैसे सेव किया जाए जिन इलाकों के अंदर बारिशें कम होती हैं या ड्राउट्स हैं वहां पर जो अंडरग्राउंड वाटर है उसकी मैनेजमेंट को बेहतर किया जाए कि उसको गैर जरूरी तौर पे ना
आपको कोई हसासियत नजर आती तो है घूमतों के अंदर क्योंकि एक तरफ तो जहर है जैसे हम देखते हैं कि पानी की किल्लत है इरिगेशन तो क्या इवन बेसिक सर्वाइवल के लिए पानी जो है वो उसकी कमी रिपोर्ट होती है जेरे जमीन जो सतह है वो भी नीचे जाती है तो कम से कम ये जो फ्लडिंग होती है मॉनसून के अंदर इसको प्रिजर्व करने के लिए या इसके सबब अंडर ग्राउंड जो वाटर का लेवल है उसको बेहतर बनाने के लिए कोई हिकमत अमली है इस वक्त मुल्क में जिसके ऊपर काम हो रहा है।
तो उसका कि पॉलिसी जो है क्लाइमेट चेंज पॉलिसी भी सजेस्ट करती है कि जो इसकी इरिगेशन टेक्निक्स है उनको बेहतर किया जाए एफिशिएंट किया जाए और जो रेन वाटर है उसके किस तरीके से जो है अंडरग्राउंड वाटर को जहाँ पे वो पानी जाया हो रहा है उसको अंडरग्राउंड वाटर को रिचार्ज करने के लिए इस्तेमाल किया जाए। तो मैं बेसिकली आजकल एक एडीपी का प्रोजेक्ट है बलूचिस्तान में टू मेक क्लाइमेट वाटर रिसोर्सेज वाटर क्लाइमेट रिजिलिएंट वाटर रिसोर्सेज तो उस पे भी इसी तरह के काम हो रहे हैं। एडीपी उसमें फंडिंग प्रोवाइड कर रहा है और उसके अंदर बेसिकली जो सारे मेजर्स हैं वो लिए जाएं।
Exactly. इस सीजन में भी बलूचिस्तान में काफी टफ सिचुएशन है। डॉक्टर शकील सहीर साहब मैं एक बिल्कुल एक कहना चाहिए कि जो एक कॉमन इंटरेस्ट का या आम लोग जानना भी चाहते हैं अगरचे इसका ताल्लुक वैसे तो टाउन प्लानिंग से भी है बाकी चीजों से भी है लेकिन लोग पूछते हैं कि अगर गैर मामूली तो बारिशें हो जाएं सो यहाँ पे चीजें कैसे मैनेज हो जाती हैं पाकिस्तान में क्यों नहीं हो सकती कराची के हालात को अपने सामने रखते हुए बताइएगा।
दो चीज आपने बताई एक तो जो डॉक्टर साहब ने जिक्र किया कि जो प्लानिंग है हमारी वो है कि हम कुछ डैम कुछ जो ना प्रिजर्व करें जो हम वाटर लूज कर रहे हैं ये मॉनसून के बारिशों में। अब आप दो बात मैं जिक्र करूंगा कि हब डैम इस वक्त इतना फुल हो चुका है कि उनको डिस्चार्ज करना पड़ रहा है वाटर। हब डैम में एक दफा अगर वो चार्ज हो जाए तो कराची की पूरी आबादी को बड़े आराम के साथ 3 से 5 साल तक पानी प्रोवाइड कर सकते हैं गिवन के उसके बाद कोई बारिश ना हो 3 साल या 5 साल तक। हमें इस चीज से ठीक है हम ये मानते हैं कि बहुत बुरा हाल हो जाता है लेकिन ये नेचुरल डिजास्टर है हम इसको अपने फायदे के लिए इस्तेमाल कर सकते हैं। अगर कोई ऐसा डैम हम बना दें कराची के बाहर या ये कि दरिया समुद्र में पानी जाने से पहले तो जिसमें हम पानी स्टोर कर सकें उससे बहुत सारी ऐसी चीजें जो डॉक्टर साहब जिक्र कर रहे हैं कि रिचार्ज जो है हमारा ग्राउंड वाटर रिचार्ज हमारा जो इरिगेशन सिस्टम है उसकी उसको फैसिलिटेट करने के लिए ये सारी चीजें हमें उस चीज में बड़ी मदद मिलेगी जिससे कि हम ये कुछ फायदा उठा सकें लॉन्ग टर्म पे। हमारा सबसे बड़ा प्रॉब्लम यह है कि हम प्लानिंग तो पेपर से बहुत ज्यादा होते हैं लेकिन हमने कभी कोई ऐसी चीज नहीं देखी जिसको कि हम कहें कि देखें ये बात हुई थी तो हमने इससे लेसन लर्न किया और हमने ये चीज बनाई या ये चीज हमने इसको डिफरेंशिएट किया और हमने प्लानिंग ऐसी की जिसको कि इम्प्लीमेंट किया। कराची में मैं पला बड़ा हूँ वहां उस वक्त भी बारिशें होती थी और बाज एरियाज ऐसे थे जहां के मैं रहता था कि आप वो सड़क क्रॉस नहीं कर सकते आप बह जाते इतनी ज्यादा शिद्दत से पानी आता था लेकिन वो हमें अंदाजा था कि किस तरीके से पानी आता है क्योंकि जो उसका रेला था वो कुछ घरों से और कुछ जो कंस्ट्रक्शन मलीर कैंट की तरफ से वो उसको नैरो करता था और वो एक खास पैथ पे फ्लो करता था। अब हम ये देखते हैं कि कराची की जो टाउन प्लानिंग है वो किसी कोई उसकी प्लानिंग है ही नहीं। टाउन तो है प्लानिंग कोई नहीं है।
डॉक्टर कमरुज़्ज़मान साहब एक तरफ ये इस वक्त पाकिस्तान के अंदर जो वफाकी हुकूमत है
اس کا ایک کلیم ہے کہ بلین ٹری منصوبہ ہے، درخت لگیں گے، بارشیں ہوں گی، موسم کچھ کنٹرول میں آئے گا۔ اگر بارشیں ہوں گی تو پھر ایک طرف تو ہمیں شہروں کے اندر یہ حال نظر آتا ہے کہ تھوڑی سی معمول سے زیادہ بارش ہو جائے تو بہت بڑا چیلنج ہو جاتا ہے۔ درختوں کے لگنے سے یا اگر وہ اگلے ایک دو سال میں اگاتے ہیں، کیا فرق پڑے گا کلائمیٹ کا کے اوپر پاکستان میں؟
جی قمر سبحان صاحب، لیٹ می گو ٹیک اٹ فرسٹ۔
اوکے شور۔
تو دو چیزیں آپ نے بات کی، ایک تو یہ ہے کہ جو ڈفرینس ہے جو میں نے آپ کو پہلے ذکر کیا کہ کلائمیٹ اور
ویدر
جو ہے وہ دو مختلف
چیزیں ہیں،
اور درخت لگانے سے کلائمیٹ چینج ہوگا جس کی وجہ سے لانگ ٹرم امپیکٹ پازیٹو ہوگا۔ جو ہم یہ ایریٹک چیزیں دیکھ رہے ہیں اس میں کمی آئے گی، گیون کہ ہم جو ہے وہ انٹرنیشنل لیول پہ ہم جو بات کر رہے ہیں کہ 1.5 ڈگری سیلسیس سے ٹیمپریچر آگے نہ بڑھے جو کرنٹ ہے اگلے نیکسٹ 20 اور 50 ایئرس میں، جو پیرس اکارڈ ہے اس کے اوپر سارے ممالک جو ہیں وہ امپلیمنٹ کریں۔ دوسرا یہ ہے کہ کراچی اور کسی بھی شہر میں جو ہے وہ دو چیزیں ہیں جو کہ ہم ضائع کر رہے ہیں، ایک تو یہ کہ جو سالڈ ویسٹ ہے، سالڈ ویسٹ کین بی برن اور اس سے ہم انرجی حاصل کر سکتے ہیں۔ کینیڈا از ڈوئنگ اٹ، آپ انسینریٹر لگائیں اور ہائی ٹیمپریچر پہ اس کو برن کریں اور اس سے آپ جنریٹر چلائیں اور انرجی حاصل کریں، ایک تو یہ۔ دوسرا یہ کہ جو ہمارا سالڈ ویسٹ، جو ہمارا سیوریج ویسٹ ہے وہ فل آف نائٹروجن اینڈ فل آف other nutrients for plants which
irrigation
جو کہ ہم اگر صحیح معنوں میں اس کی sedimentation کریں، اس کو صحیح معنوں میں compost کریں تو ہم اس کو واپس استعمال کر سکتے ہیں۔ یہ دو چیزیں ہم سمندر میں پھینک رہے ہیں اور جو solid waste ہے وہ سارا کا سارا جو نکاسی کا انتظام ہے وہ جا کے بند کر دیتا ہے۔ پلاسٹک، میں نے اس سے پہلے بھی بات کی کس طریقے سے پلاسٹک کو کنٹرول کیا جائے، یا یہ کہ کس طریقے سے جو ہے وہ پلاننگ پلاسٹک کے سلسلے میں کی جائے۔ جو کریڈل ٹو گریو کا جو کانسیپٹ ہے وہ میں نے پہلے بھی ذکر کیا اس پروگرام میں آپ سے کہ جو ہے وہ بوٹل کی جیسے ہم پہلے ڈپازٹ لیتے تھے اس طریقے سے ہم پلاسٹک بیگس کے لیے ڈپازٹ لیں۔ تو یہ ساری چیزیں ہیں۔ اوور آل جو پلانٹس لگانے کا اور ٹریز لگانے کا پلان ہے وہ کلائمیٹ کو چینج کرے گا اور اس کی وجہ سے لانگ ٹرم میں
ویدر پہ بھی امپیکٹ ہوگا۔ ڈاکٹر قمر زمان صاحب، ویدر، کلائمیٹ اینڈ ٹریز، درخت پاکستان کے اندر،
یہ بالکل درست ہے کہ یہ جو پریزنٹ گورنمنٹ کا جو سب سے بڑا اس وقت ٹارگیٹ ہے وہ ہے گرین اینڈ کلین پاکستان، اور اس کے اندر یہ جو بلین ٹری کا ان کا پروگرام ہے وہ یقیناً ایک بہت ہی اچھا منصوبہ ہے۔ اگر اس پہ امپلیمنٹیشن ہوگی جس طرح کے ان کا پروگرام ہے تو یقیناً اس سے کلائمیٹ، جو ہماری ایریا کا کلائمیٹ ہے، اس کے اندر کچھ بہتری کے آثار ہوں گے انشاءاللہ۔ اور یہ اب ساری گورنمنٹس جو ہیں مل کے یہ کر رہی ہیں اور امپلیمنٹ، تو انشاءاللہ میرے خیال میں جو اور دوسری چیزوں کی طرف بھی دھیان دینے کی ضرورت ہے، یہ گرین ٹریز اور بلین ٹریز کے علاوہ، جس کے اندر یہ ہے کہ جو ارلی وارننگ سسٹم ہیں ان کو اور بہتر کیا جائے۔ جو ایمیشنز ہیں، گرین پاکستان ہونے سے تو ایمیشنز کم ہوں گی، لیکن یہ کہ اس کے علاوہ بھی جو ایمیشنز کم کی جا سکتی ہیں انڈسٹریز کے اندر، اس کو اور رینیوبل انرجی کی طرف بھی گورنمنٹ کا کوئی دھیان ہے، اور اس کے اندر اگر کچھ گرین پاکستان کے اندر رینیوبل انرجی کے اندر اگر ان کو کوئی پروگرس ہوگی تو پھر یقیناً ہم جو ہم لوگوں نے ایک کمٹمنٹ کی ہے پیرس اگریمنٹ میں، جو نیشنل ڈیٹرمنٹ کنٹریبیوشن ہم لوگ پرووائڈ کرنا چاہتے ہیں 20% ریڈکشن ان کاربن ایمیشن، تو اس کے اندر ہمیں کچھ سکسیس ہو سکے گی انشاءاللہ۔
آخری سوال دونوں پینلس سے مختصر، جتنا آپ اس کو رسپونڈ کر سکیں، دو تین انیشیٹو یا ایکشنز بتائیے گا کہ جو عالمی سطح پہ قیادتوں کو لینے کی ضرورت ہے۔ یہ جو شدتیں آ رہی ہیں موسموں کے اندر، بھلے جیسے میں نے کہا قحط کی صورت میں ہے یا بھلے اس طرح سیلابوں کی صورت میں ہے،
سب سے بڑی بات
سے پہلے تو بیسیکلی یہ ہے کہ جو انفراسٹرکچر ہے، ہمیں انفراسٹرکچر کو ہمیں کلائمیٹ ریزیلینٹ بنانے کی ضرورت ہے کہ جہاں پہ، اور جو نیا انفراسٹرکچر ہم لوگ ڈیزائن کریں اس کو جو بھی کلائمیٹ پروجیکشنز ہیں اس علاقے کی، اس کے مطابق اگر ٹیمپریچرز زیادہ ہو رہے ہیں تو ہمیں جو سڑکیں ہیں اس کے اندر اس طرح کا مٹیریل یوز کرنا چاہیے کہ جو اس ٹیمپریچر کو برداشت کر سکے گرمیوں میں، اور جو بارشیں جہاں پہ ہو رہی ہیں وہاں پر اتنا نکاس کا انتظام ہو کہ پانی اس انفراسٹرکچر یا اربن ایریاز کو بہت زیادہ متاثر نہ کر سکے.
اور میں اس میں یہ ایڈ کرنا چاہوں گا کہ جو کلائمیٹ چینج کا جو ہمارا ٹارگیٹ ہے پیرس ایکارڈ سے اس کو امپلیمنٹ کریں, بلکہ اگر کوشش یہ ہو کہ اس سے ہم اور زیادہ آگے جا سکیں تو بہت زیادہ ہے. جس طریقے سے بنگلہ دیش کو دیکھ لیں, دے آلریڈی اچیو دیئر گولز اینڈ دے آر گوئنگ ایون فردر.
بہت شکریہ آپ کا ڈاکٹر شکیل صغیر, آپ والے ساتھ تھے. ڈاکٹر قمر الزماں صاحب, آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. تھینک یو سو مچ.
تھینک
یو, ویلکم. ایک بریک لیتے ہیں, بریک کے بعد جب واپس آئیں گے تو نفیسہ ہود بھائی سیگمنٹ ماڈریٹ کر رہی ہوں گی, اور اس میں وہ بات کریں گی پاکستان میں حالیہ بارشوں سے ہونے والے جانی اور مالی نقصان پہ.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات, جب دل چاہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. اس وقت پاکستان میں مانسون کی بارشوں نے جہاں درجنوں لوگوں کو ہلاک اور زخمی کیا ہے, وہاں ملک میں گھروں, رستوں, پلوں اور دیگر بنیادی ڈھانچے کو نقصان پہنچایا ہے. قدرتی آفتوں سے نمٹنے والا ادارہ این ڈی ایم اے کے صوبائی نمائندوں اور زرعی شعبے سے منسلک افراد کے مطابق سب سے بڑا نقصان زراعت کو ہوا ہے, جس میں کپاس اور مرچوں کی فصلیں زیر آب آ گئی ہیں. حکومت کی طرف سے امدادی سرگرمیوں کے لیے 1122 ادارے کے ترجمان بلال فیضی نے ملک کے بالائی علاقوں میں نقصانات کی تفصیل بتائی.
دیکھیے, ریسکیو 1122 اس وقت خیبر پختونخوا کے تقریباً 26 اضلاع میں خدمات فراہم کر رہا ہے. 26 اگست سے لے کے آج تک کا جو ڈیٹا ہے اس کے مطابق ہمارے پاس تقریباً 50 کے قریب جو ہے وہ ڈیتھ ٹول پہنچ چکا ہے, 40 کے قریب جو ہے وہ انجرڈ ہیں, اور اسی طرح 200 کے قریب گھر جو ہے وہ جزوی یا مکمل طور پہ تباہ ہوئے ہیں. اسی طرح انفراسٹرکچر, مختلف رابطہ پلے جو ہیں وہ بھی ٹوٹی ہیں, اور اس سے زیادہ تر جو متاثرہ علاقہ ہے وہ سوات ہے. ریسکیو 1122 اس وقت 7 تحصیل میں خدمات فراہم کر رہا ہے. آپ کو یاد ہوگا تقریباً 3 دن پہلے یہ فلڈ سچویشن شروع ہوئی, اس سے پہلے جو ہے وہ پچھلے مہینے کے اینڈ میں تیرات کا علاقہ ہے مدین بحرین سوات کا, جہاں پہ فلیش فلڈز آئے تھے, اور اس میں اس وقت تقریباً 5 سے 6 لوگ وفات پا گئے تھے, جبکہ 6 سے 7 جو ہے وہ مسنگ تھے. تو ریسکیو 1122 نے اس دوران دریائے سوات میں ریسکیو سرچ آپریشن کا حال جاری ہے, اور اس سے تقریباً 2 سے 3 ڈیڈ باڈیز جو ہے وہ نکالی گئی ہیں. اس کے علاوہ ریسکیو 1122 نے مختلف مقامات پر سوات میں بھی میڈیکل کیمپس قائم کیے ہوئے ہیں. چترال میں جہاں پہ ڈیتھ ٹول اتنا نہیں آیا, بلکہ جو انفراسٹرکچر تھا اور جو مالی نقصان ہے, گھروں کے ڈیمیج زیادہ ہوئے ہیں. اسی طرح مانسہرا میں ڈیتھس آئی ہیں. سوابی میں رات کو 5 افراد ایک ہی گھر کے جو ہے وہ جام بحق ہوئے ہیں. مردان میں جو ہے وہ بلڈنگ کولیپس کے واقعات ہوئے ہیں.
نثار عباس خیبر پختونخوا میں نشریاتی رابطوں کے لیے رپورٹنگ کرتے ہیں. ان کا کہنا تھا کہ مالاکن ڈویژن سب سے زیادہ متاثر ہوا ہے.
زیادہ تر نقصانات تو مالاکن ڈویژن کے جو بالائی علاقے ہیں اور دریائے سوات کی جو نشیبی علاقے ہیں ان میں کافی نقصان ہوا ہے. جانی نقصان بھی, مالی نقصان بھی, اور انفراسٹرکچر کو بھی بہت حد تک وہاں پہ نقصان ہوا ہے. اور مالاکن ڈویژن کے جو 7 اضلاع ہیں وہ عمومی طور پر اس سے متاثر ہوئے ہیں. اس کے علاوہ بھی اب نشیبی علاقوں میں اگر آپ دیکھیں تو اس میں کافی علاقے ایسے ہیں جن کی رابطہ سڑکیں جو ہے حویلیاں کا ایبٹ آباد اور دیگر علاقوں کے ساتھ رابطہ سڑکیں یہ متاثر ہو چکی ہیں, اور گلگت بلتستان کی جو رابطہ سڑکیں تھیں شرح کراکرم وہ بھی کافی عرصہ متاثر رہی, لیکن اب بتدریج اس میں بحالی کا کام جاری ہے.
سندھ میں پی ڈی ایم اے ڈائریکٹر سے رابطہ نہیں ہو سکا, لیکن بلوچستان میں پی ڈی ایم اے کے ڈائریکٹر عمران زرخون کے مطابق بلوچستان کے پہاڑی سلسلوں میں تیز بارش سے سیلابی ریلے پیدا ہوئے ہیں.
بلوچستان میں نارملی جو فلڈ ہے جو مونسون کے ٹائم میں آتے ہیں وہ ہمارے جو ایسٹرن ڈسٹرکٹ ہیں جس میں ہمارے نصیر آباد ڈویژن اینڈ سی بی ڈویژن کے ڈسٹرکٹس ہیں وہ بلوچستان کے ہی جو پہاڑی سلسلے ہیں ان پہ جو بارشیں ہوتی ہیں اس کے نتیجے میں جو ہمارا مولا ریور اور ناڑی ریور اور یہ جو ریورز لوکل ہیں بلوچستان کے وہ پانی ٹورڈ اس ان ڈسٹرکٹس کے جاتا ہے اور دین پھر وہ سندھ میں انٹر ہوتا ہے.
سندھ میں زرعی شعبے سے وابستہ میر مظہر ٹالپور کا کہنا تھا کہ بارش اور سیلابی ریلوں نے سندھ کے نچلے حصے کو زیر آب لایا ہے.
تو اس دفعہ بارشیں بھی ہوئی پہاڑوں پہ کیرتھر رینج میں, اس کی بھی افیکٹ ہوا اور بلوچستان کا جو پانی ہوا اس کا بھی افیکٹ ہوا. تو یہ ساؤدرن سندھ جو ہے, دادو ہے آپ سمجھ لیں, لڑکانہ سمجھ لیں, نواب شاہ کا کچھ علاقہ ہے, کراچی ہے, ٹھٹھا ہے, بدین ہے, میرپور خاص ہے, عمر کوٹ ہے, سانگڑ ہے, یہ ساؤدرن سندھ ہم اس کو کہتے ہیں, یہ اس کے ساری کی لپیٹ میں ہے. پھر پانی بڑھتا گیا اور ہمارے پاس جو پرابلم ہے زیادہ وہ بارشیں کم نقصان کرتی ہیں, پانی زیادہ نقصان کرتا ہے, کیپیسٹی کا میجر ایشو ہے. اسی طرح لیفٹ بینک آؤٹ فال ڈرین ہے جس کو ایل بی او ڈی کہتے ہیں, یہ بھی پانی پورے سندھ کا نارتھن ایریا سے ایون پنجاب سے بھی یہ پانی آتا ہے. اور ابھی بھی ایک بہت بڑا فلڈ ہے جس میں ہم لوگ خیموں پہ آ گئے ہیں.
بلوچستان میں پی ڈی ایم اے کے ڈائریکٹر جنرل کا کہنا تھا کہ بارشوں نے بلوچستان کے انفراسٹرکچر اور زراعت کو خاصا نقصان پہنچایا ہے جس کی وجہ سے اب وہ این ڈی ایم اے کی طرف مدد کے لیے دیکھ رہے ہیں.
اس وقت دو ہمارے ڈویژنز فلڈ سے افیکٹ ہوئے, جس میں میجر جو افیکٹ ہیں دو ڈسٹرکٹ ہیں جس میں کچھی بولان اینڈ جھل مکسی, اس کے علاوہ کولو, ڈیرا بکری, بار خان کے کچھ ایریاز اور مچ کے ایریاز افیکٹ ہوئے ہیں. اب تک 19 کیجولٹیز ہوئی ہیں سو فار اس میں, لیکن میجر ڈیمیجز جو ہوئی بلوچستان میں وہ انفراسٹرکچر بڑا ڈیمیج ہوا, روڈ نیٹ ورک کافی واش آؤٹ ہو گیا ہے, اور جو مین ہماری ایک نیشنل ہائی وے پنجاب اور سندھ کو بلوچستان سے کنیکٹ کر رہی تھی اس پہ ایک مین برج کولیپس ہو گیا تھا جو اب این ایچ اے نے ریسٹور کر لیا ہے. تو مینلی بلوچستان دیکھیے جی ایک بہت بڑا پروونس ہے, 46% آف دی کنٹری. تو یہ ایک دو بڑے ڈویژنز ہیں جو پلین ایریاز ہیں, ایگریکلچر ایریاز ہیں, تو اس میں ہمیں کراپس کا بڑا ڈیمیجز ہوئے ہیں, ایگریکلچر لینڈ کافی ڈیمیج ہوئی ہے اور اوور آل پاپولیشن بڑی افیکٹ ہوئی ہے. ہماری ریلیف ایکٹیویٹیز چل رہی ہیں اور آلموسٹ ہم مور دین 5,000 فیملیز کو اب تک ریلیف دے چکے ہیں. اب ہم نے این ڈی ایم اے سے بھی ریکویسٹ کی ہے کہ وہ ہمیں اس پہ بیک اپ کریں, گورنمنٹ آف بلوچستان اس میں پورا اپنا رول پلے کر رہے ہیں.
میر مظہر ٹالپور کہتے ہیں کہ سندھ میں حالیہ دنوں میں 10 لوگوں کے سیلابی ریلوں میں فوت ہونے کی خبر آئی ہے, لیکن سب سے بڑا نقصان زراعت کو پہنچا ہے.
تو وہ تو مجھے 10-15 کی نیوز آئی ہے ڈیتھ کی, مگر مالی نقصان بہت بڑا ہے کیونکہ ہماری میجر کراپ ہے کاٹن اور چلیز, اور وہ ہماری یہ سیزن کی کراپ تھی اور وہ سیزن ابھی کراپ اتر رہی تھی, اسٹارٹ ہوئی تھی اگست میں, اس کی پکنگ فرسٹ پکنگ شروع ہوئی تھی.
نثار عباس کہتے ہیں کہ اب ارلی وارننگ سسٹم کو نصب کرنا ضروری ہو گیا ہے تاکہ پہاڑی علاقوں میں سب سے پہلے قدرتی آفت کی اطلاع پہنچائی جائے.
اگر یہ وارننگ سسٹم مستقبل میں ایکٹیو نہ کیا گیا اور اس کو افیکٹو نہ بنایا گیا تو مزید تباہی ہو سکتی ہے, کیونکہ گلیشیئرس کی ایکٹیویٹی اور گلیشیئرس کے پگھلاؤ میں اضافہ یہاں پہ دیکھنے کو مل رہا ہے.
خطے کے پہاڑوں میں مربوط ترقیاتی کام کرنے والا ادارہ آئیسیمارڈ کے خیبر پختونخوا میں مینیجر غلام رسول کہتے ہیں کہ ارلی وارننگ سسٹم خاصا مہنگا ہے, لیکن اب اس کا ایک سستا طریقہ کار نکالا گیا ہے.
آئی سی موڈ نے ایک بہت چیپ سولوشن جو ہے اس کا فائنڈ کیا ہے, اس کو ہم کمیونٹی بیسڈ ارلی وارننگ سسٹم کہتے ہیں, سی بی فیوز. تو یہ کوئی 2-3 لاکھ پاکستانی روپے میں انسٹال ہو جاتا ہے اور اس کا کنٹرول جو ہے وہ کمیونٹی میں ہوتا ہے. کمیونٹی کا جو کمیونٹی ہال ہوتا ہے, جو بھی کامن پلیس ہوتی ہے, وہاں پہ کمیونٹی کو ٹرینڈ کر دیا جاتا ہے کہ کس طرح کا الارم جنریٹ ہوگا تو فلڈ آنے کا خطرہ ہے, اور کس طرح کا الارم جو ہے وہ جنریٹ ہوگا تو فلڈ جو ہے وہ آ چکا ہوگا.
ابھی آپ حالیہ بارش اور سیلابی ریلوں سے پاکستان میں جانی اور مالی نقصان پر رپورٹ سن رہے تھے. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی.
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی